यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आगामी 3 दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख डोल प्रसाद अरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै
भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यका सहित देशका विभिन्न पहाड़ी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसमविदले वर्षाका कारण उपत्यकाका केही सड़क जलमग्न र केही स्थानमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। विभागका अनुसार मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिण र पश्चिमी भूभागतर्फ सरदर आसपासमा अवस्थित छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले उपत्यकामा वर्षा जारी रहेकाले सवारी साधन चलाउँदा तथा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आगामी 3 दिन देशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो। मौसमविदले नदी खोला तथा पहिरोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसम सम्बन्धी अध्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभएको हो। यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 प्रस्तावमाथि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 माथि छलफल भएको हो। छलफलमा उठेका विषयमा जवाफ दिँदै श्रम मन्त्री प्रदीप यादवले ट्रेड युनियनलाई खारेज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्नेतर्फ काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय जानु नपर्ने र घरमा नै बसेर काम गर्न सक्ने गरी गर्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो। छलफलमा सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धता बीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकलाई देशको अमूल्य पूँजी निर्माताका रूपमा लिनुपर्ने, श्रमको सम्मान नीति बजेट र व्यवहार मार्फत नै गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रमिकहरूको श्रमको सम्मान गर्ने, उनीहरूको अधिकारको रक्षा, श्रमको सम्मान र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड़ दिनुपर्ने बताउनुभयो। बाध्यकारी श्रम अन्त्य गर्नेतर्फ जाँदै गर्दा पछिल्लो समय उत्पन्न परिस्थितिले बाध्यकारी श्रमतर्फ लैजाँदै गरेको स्थिति देखिएको भन्दै सुकुम्बासी लगायतमा बाध्यकारी श्रममा जानुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेर मात्रै नहुने भन्दै श्रमिकले सहज रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने, बन्द उद्योग धन्दा खोलेर रोजगारीको अवसर दिने, दक्ष जनशक्ति उत्पादनमा काम गर्नुपर्ने बताउनुभयो। सांसदहरूले श्रम निरीक्षणको क्षमता र स्रोत साधन वृद्धि गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। सभामुख टोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे जानकारी गराउन निर्देशन दिनुभएको हो। बैठकमा समय माग गरी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड़ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। नेता आङ देम्बेले संसदमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको बताउनुभयो। सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै नेता आङ देम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नसकिने भए पनि संविधानका मूलभूत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसक्ने बताउनुभयो। अध्यक्ष राईले संघीयता, समावेशी र धर्मनिरपेक्षताका कुरामा तलमाथि हुने गरी संविधानमा दखल अन्दाज गर्न खोजियो भने देशमा दुर्घटना निम्तिने भन्दै संविधानका आधारभूत विषय नचलाई आवश्यक सुधार गर्न सकिने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका सांसद गुरु बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य, कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको भन्दै सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाउनुभयो। बैठकमा सांसदहरूले मौलिक हक कार्यान्वयन, विपद व्यवस्थापन र सीमावर्ती क्षेत्रका नागरिकका समस्या समाधान लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उद्योग, होटल तथा कर्पोरेट क्षेत्रका श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाली श्रम बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विद्युतीय सवारी साधनको आयातका क्रममा करसली भएको आशंका बढ़दै गइरहेको उल्लेख गर्दै त्यसको छानबिन गरी राजस्व संकलन गर्न सुझाव दिनुभयो। सांसदहरूले खेती प्रणाली, माटो परीक्षण, मल बिउको उपयोग लगायत विषयमा किसानलाई तालिम दिन तथा राष्ट्रिय राजमार्गमा ढाट राखेर अवैध असुली गर्नेमाथि कार्यवाही गर्न माग गर्नुभयो। त्यसै गरी सांसदहरूले सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दैलेखको कर्णाली नदीमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको यकीन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले कर्णालीका नागरिकले सड़कको दुरावस्थाका कारण सधैँ जोखिमको यात्रा गर्न बाध्य रहेको र नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै कर्णालीमा सड़क दुर्घटना न्यूनीकरण गर्ने योजना ल्याउन सरकारलाई रूलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो। सांसदहरूले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण, जनताले महसुस गर्न नसकेको, महँगी बढ़िरहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथा जेएनजी आन्दोलनमा भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध जारी राखेको बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक बुधबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको छ। बैठकमा विनियोजन विधेयक 2083 सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट सीमित प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन, अवैध दूरसंचार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्योल गर्न सहज हुने बताउनुभयो।
रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा सोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हुने हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्योल गर्न, अन्तर्राष्ट्रिय दूरसंचारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसंचार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो संचारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
मन्त्री तिमल सिन्हाले सुरक्षण जोखिमबाट जोगाउन पनि सरकारले सुरक्षण मुद्रण केन्द्रमा पुँजीगत लगानी वृद्धि गरेको बैठकमा स्पष्ट पार्नुभयो। त्यसै गरी शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकहरूमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढ़ाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको स्पष्ट पार्नुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालय अन्तर्गतका विषयमा उठेका प्रश्नको जवाफ दिँदै लैंगिक समानता र महिला सशक्तिकरणलाई ध्यान दिएर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको जानकारी गराउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम ले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी भइरहेको बताउँदै असान्दर्भिक कानूनहरूमा संशोधन गर्न उक्त घोषणा आगामी साउन 1 गते गर्न लागेको जानकारी दिनुभयो। मन्त्री गौतमले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन पनि सरकारले तीव्र रूपमा काम गरिरहेको बताउनुभयो। यसै गरी युवा श्रम तथा रोजगार मन्त्री रामजीव यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्धस्तरमा लागि परेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी, सिप विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको भन्दै मन्त्री यादवले कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखी दुर्गम तथा विकट क्षेत्रमा समेत विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै कला, साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेको भन्दै सरकारले सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने गरी काम तय गरेको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूटका लागि विभिन्न देशहरूसँग कूटनीतिक प्रक्रिया अघि बढ़ाएको पनि जानकारी दिनुभयो। बैठकमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार लागि परेको बताउनुभयो। सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न लागेको जानकारी गराउँदै मन्त्री रावलले विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधानको अन्त्य र कर्मचारी प्रशासनको पुनर्संरचना हुने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन अनुसन्धान वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाउँदै गरेको जानकारी बैठकलाई दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि असार 23 गते मंगलबार दिउँसो सभा 12 बजे बस्नेछ। नवलपरासीको पाली नन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र घर खरिद गर्दा लागेको खर्च रकम, बीमा प्रिमियम बाफत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 रूपियाँ भन्दा बढ़ी देखिएको छ। आयोगका अनुसार गुप्ताको बुवाको बुवा वंशराज गुप्ता, आमा धानमती लेती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरूद्ध पनि मुद्दा दायर भएको छ। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरूङले आज अर्जुनधारा गाउँपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा झापा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग भेटघाट गर्नुभएको छ। गृहमन्त्री गुरूङले सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषध ओसार पोसार, मानव बेचबिखन लगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल गर्नुभएको छ। लगातारको वर्षासँगै मनसून सक्रिय बनेपछि बैतडीमा विपदको जोखिम बढ़ेको छ। बाढ़ी पहिरो र नदी कडानका कारण यस वर्ष करिब 18,000 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहले पूर्व तयारी तीव्र बनाएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
बैतडीमा यस वर्षको मनसूनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसून पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकारीको जिल्ला स्तरीय कार्य योजना तयार गरी हामीले त्यो कार्य सबै निकायको भूमिका के छ भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो हुँदाखेरि भोलि विपदको समयमा हरेक निकायले आफै जिम्मेवार भएर विपद पूर्व तयारी प्रतिकारीको कार्य योजना हेरेर काम गर्नुहुन्छ। सँगसँगै अब नेपाली सेना, नेपाल प्रहरीले पनि आवश्यकता हुन्छ आफूलाई रेडी गराएर फेरि तीन तहको सरकार बीचमा हुनुपर्ने समन्वय पनि हामीले गरेका छौँ।
सुरक्षा निकायले पनि मनसून जन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्मा बैतडीले पुर्चौनी र 10 सचन नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्था राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुवर:
समाजलाई ट्रेन गर्ने बाटो, अर्को हाम्रो आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने बाटो, त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डिप्लोइमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर दुईवटा थप अस्थायी मनसुन सुरक्षा बेस स्थापना गरेका छौँ, एउटा दनपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको जो विशेष दक्कल राख्ने जनशक्ति छ त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डिप्लोइमेन्ट गरेर
स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चौनी नगरपालिकाले जनाएको छ। पुर्चौनी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम:
पूरै तयारी छ भने हाम्रो क्याम्प आइसकेका छ सशस्त्रको पनि, अनि हामीले त्यो सबै सामग्री पनि उहाँहरूलाई देखाएका हौ। विपद पत्रिका योजना पनि बनाएका छौँ, त्यसमा पैसा पनि छ, 10 साल पनि छ, धेरै सामानहरू पनि त्यसै एकदम तयारी राखेका छौँ हामीले।
जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका, मेलौली नगरपालिका र सुर्नय गाउँपालिका बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको पश्चिमी शहर नेगोम्बो स्थित कारागारमा भएको झडपमा 20 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। हिजो दिउँसो कैदीका दुई समूह बीच शुरू भएको झडप आज नियन्त्रणमा लिएको थियो। घटनामा 16 कैदी र 4 कारागारका सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। हिंसा कसरी शुरू भयो भन्ने बारे अनुसन्धान भइरहेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच सहकारीका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष काण्डालाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्लेसँगको भेटमा अध्यक्ष काण्डाले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569 मेट्रिक टन रासायनिक मल किसानको खेतबारी सम्म पुगिसकेको छ। विगतको वर्षहरूमा धान रोपाईको मुख्य याममै किसानले रासायनिक मल नपाएर शास्ति खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो। सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादिन। अब खेल समाचार।
फिफा विश्वकपको राउण्ड अफ 16 मंगलबार बिहान दुई युरोपोली महारथी पोर्चुगल र स्पेन बीच रोमाञ्चक भिडन्त हुँदैछ। पोर्चुगलका 41 वर्षीय भेटरन स्टार क्रिस्टियानो रोनाल्डो अर्का लिजेण्ड लियोन मेसीले कतार विश्वकपमा देखाएको जस्तै चमत्कारी प्रदर्शन दोहोर्याउँदै टोलीलाई अघि बढ़ाउन लालायक छन्। तर बलियो स्पेन विरूद्धको खेल रोनाल्डोका लागि कठिन बन्न सक्ने अनुमान खेल विश्लेषकहरूको रहेको छ। युरोप 2024 च्याम्पियन टोली स्पेन दुई वर्ष अघिको तुलनामा केही कम आक्रमक देखिए पनि टोलीको आपसी तालमेल र क्लब फुटबल शैलीको प्रदर्शनले पोर्चुगलका लागि फलामको चुरा साबित हुने निश्चित छ। पछिल्लो समय स्पेनको अग्रपन्थी अल्भारो मोटारको स्थानमा मिकेल ओयरजाबले सम्हालेपछि चुस्त देखिएको छ। ओयरजाबले जारी प्रतियोगितामा 4 गोल गरिसकेका छन् भने राष्ट्रिय टोलीका लागि खेलेका पछिल्ला 16 खेलमा 17 गोलको शानदार रेकर्ड बनाएका छन्। खेलमा नियन्त्रण जमाउने स्पेनको रणनीतिलाई चिर्नु पोर्चुगलका लागि मुख्य चुनौती हुनेछ। ऐतिहासिक रूपमा यी दुई छिमेकी बीच सन् 1921 यता 43 पटक प्रतिस्पर्धा भइसकेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेशका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमदेखि भारीसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी 3 दिन देशका पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। सांसदहरूले उठाउनुभएका समसामयिक विषयमा गम्भीर हुन सभामुख टोल प्रसाद अरियालको सरकारलाई रूलिङ। 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। श्रीलंकाको कारागारमा भएको झडपमा 19 जनाको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति पोर्चुगल र स्पेन बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।